الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدًا عبده ورسوله أرسله الله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والفجر وليال عشر والشفع والوتر والليل إذا يسر وقال تعالى إن عدة الشهور عند الله اثنا عشر شهرا في كتاب الله يوم خلق السماوات والأرض منها أربعة حرم وعن عبد الله بن عباس رضي الله تعالى عنهما قال قال رسول الله صلى الله عليه وسلم ما من أيام العمل الصالح فيها أحب إلى الله من هذه الأيام يعني أيام العشر قالوا يا رسول الله ولا الجهاد في سبيل الله قال ولا الجهاد في سبيل الله إلا رجل خرج بنفسه وماله فلم يرجع من ذلك بشيء أو كما قال رسول الله صلى الله عليه وسلم صدق الله العلي العظيم وصدق رسوله النبي الأمي الحبيب الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين. میرے بھائیوں، پردہ نشین، میری محترمہ مائیں اور بہنیں، قرآن کریم میں اللہ تبارک و تعالی نے لیلۃ القدر کا بھی ذکر فرمایا، لیکن اس پر اللہ نے قسم نہیں کھائی. اللہ نے خبر دی ہے لیلۃ القدر کے بارے میں، انا انزلناہ فی لیلۃ القدر وما ادراک ما لیلۃ القدر، لیکن ذوالحجہ کے پہلے 10 دن کے بارے میں اللہ پاک نے قسم بھی کھائی ہے، اور قرآن کریم میں جو آیت میں نے ابھی آپ کے سامنے پڑھی، امام نووی رحمۃ اللہ علیہ اس آیت کا ذکر فرماتے ہیں، فرمایا والفجر، والفجر سے مراد یہاں قربانی کے دین کی فجر ہے. اللہ تبارک و تعالی نے فجر کی قسم کھائی، فجر کی نماز کی، اس لیے کہ فجر کی نماز سنت اور فرض، اس کا بہت زیادہ ثواب ہے. اللہ تعالیٰ نے قرآن کریم میں خاص طور پر فجر کا ذکر فرمایا، ان قرآن الفجر کان مشہودا، فجر کی نماز میں فرشتے خاص طور پر حاضر ہوتے ہیں قرآن سننے کے لیے، اور ساتھ ساتھ میں فجر کی نماز ایک ایسی نماز ہے کہ جس میں فجر اور عصر میں فرشتوں کی ڈیوٹی چینج ہوتی ہے. جو رات کے فرشتے ہوتے ہیں ڈیوٹی دینے کے لیے دنیا میں، وہ بھی فجر میں ہوتے ہیں، और जो दीन वाले फरिश्ते जो वापस आए हैं दीन को ड्यूटी देने के लिए, वो भी फजर में होते हैं। गोया हर घर में, हर मस्जिद में फजर की नमाज जहां जहां चाहे औरतें पढ़ती हो या मर्द मस्जिद में पढ़ते हो, फरिश्तों की ड्यूटी है वहां, वो देखते हैं। फिर ये आसमान पर जाते हैं, अल्लाह ताला पूछते हैं कहां से आए, किस हालत में आए, तो वो कहते हैं जब हम गए अतैनाहुम युसल्लूना व तरकनाहुम वहुम युसल्लूना, जब हम उनके ड्यूटी देने के लिए गए तब भी वो नमाज में थे और जब हम छोड़ कर आए तो भी नमाज में थे। यानी असर में हम गए थे तो नमाज पढ़ रहे थे असर की, वापस आ रहे थे फजर में तो फजर की नमाज पढ़ रहे थे। अतैनाहुम वहुम युसल्लूना व तरकनाहुम वहुम युसल्लून, गए तब भी हमने नमाज पढ़ते देखा, वापस आए तो भी हमने नमाज पढ़ते देखा। अल्लाह फरिश्तों से कहता है तुम गवाह रहो, मैंने इन सारे फजर की नमाज पढ़ने वालों की मग़फ़िरत कर दी है। दूसरी बात यह है कि फजर की दो रकात जो सुन्नत है, हदीस में आता है रकअता अल फजर खैरुम मिन दुनिया व मा फीहा, फजर की दो रकात जो सुन्नत है उसका वैल्यू, उसका सवाब दुनिया और दुनिया में जितनी चीजें हैं उन तमाम को अगर तुम अल्लाह के रास्ते में सदका कर दो तो उसका सवाब इतना नहीं मिलता जितना फजर की दो रकात सुन्नत का मिलता है। फजर की दो रकात सुन्नत, आज दुनिया में 10 ऐसे आदमी हैं जिसको बिलियनर कहते हैं, दुनिया के सबसे बड़े मालदार कहते हैं, लेकिन उन लोगों के पास पाउंड है, डॉलर्स है, यूरोज है, फुला है, फुला है, दिनार है, बस इतना ही उनके कब्जे में है। लेकिन अल्लाह कह रहे हैं दुनिया और दुनिया में जितने पाउंड, जितने डॉलर्स, जितने यूरो, जितने रैंक, जितनी चीजें हैं दुनिया में, गोल्ड, सिल्वर, प्लैटिनम, इसी तरह ये जितने भी चीजें दुनिया में कीमती से कीमती से कीमती ले लो, आसमान के नीचे, जमीन के ऊपर, जमीन के नीचे, ये है दुनिया व मा फीहा, दुनिया से भी और दुनिया में जो कुछ उन तमाम से ज्यादा सिर्फ दो रकात फजर की सुन्नत का है। अंदाजा कीजिए फजर की सुन्नत का इतना सवाब है तो फजर की फर्ज का कितना सवाब होगा। फजर की फर्ज तो छोड़ना ही नहीं, अल्लाह पाक ने खास तौर पर इसकी कसम खाई है। इसीलिए हदीस में आता है अस्कलुस सलवात मिनस सलवात अलल मुनाफिकीन अल फजर वल इशा, मुनाफिक मदीना मुनव्वरा में जोहर असर मगरिब मस्जिद नबवी में पढ़ते थे अल्लाह के नबी के पीछे, लेकिन इशा और फजर की नमाज वो नहीं पढ़ते थे। फरमाया मुनाफिकीन पर, जो मुनाफिक होता है उनके ऊपर सबसे ज्यादा हैवी अगर कोई नमाज है तो ईशा और फजर है, ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया। मालूम होता है फजर की नमाज और ईशा की नमाज मुसलमान हो तो जरूर पढ़ेगा, ईमान वाला या ईमान वाली फजर की नमाज जरूर पढ़ेगी, कभी नहीं छोड़ेगी, कुछ भी हो जाए, नींद की कुर्बानी करके भी अल्लाह के सामने वुजू करके खड़ी हो जाएगी, अल्लाह उससे बहुत प्यार मोहब्बत करेंगे, क्योंकि मेरी बंदी नींद को छोड़कर भी खड़ी हो गई और मेरे सामने नमाज पढ़ रही है। अल्लाह तबारक व ताला ने कुरान करीम में कुर्बानी का जो दिन है जिसको 10 जिलहिज्जा कहते हैं, यौम नहर जिसको कहते हैं, उस दिन की फजर की अल्लाह पाक ने कसम खाई है, क्योंकि आज बहुत बड़ा अमल होने वाला है कुर्बानी का। हाजी लोग हज पढ़ने के बाद आज वापस मीना में आएंगे और सब मिलकर कुर्बानी करेंगे और सारी दुनिया में भी कुर्बानी होगी, सारी दुनिया में भी कुर्बानी होगी। अल्लाह को ये दिन की फजर बहुत महबूब है। फिर आगे फरमाया वल फजरी वलयालिन अशरी, 10 रातों की कसम। कौन सी 10 रात है? इसमें अब्दुल्लाह इब्न अब्बास, हजरत मुजाहिद, हजरत हसन बसरी, हजरत अता, हजरत सईद इब्न जुबैर, सहाबा और ताबीईन की जमात कहती है, उससे मुराद फर्स्ट ذوالحجہ سے لے کر 10 ذوالحجہ تک کے دنوں کو اللہ نے اس کی قسم کھائی ہے کہ 10 راتوں کی قسم, ان 10 راتوں کی قسم, وَالشَّفْعِ وَالْوَتْرِ, شَفْعَ کا معنی ہے 10ویں ذوالحجہ کی قسم, یعنی دین کی قسم, 10 ذوالحجہ کی قسم بھی کھائی آپ نے, دین کی قسم بھی, فجر کی تو کھائی تھی 10 تاریخ کے فجر کی, 10 تاریخ کے دین کی قسم بھی اللہ نے فرمائی. والوتر, والوتر وتر کی قسم, اس سے مراد 9 ذوالحجہ عرفہ کے دین کی قسم کھائی ہے اللہ تعالی, عرفہ کے دین کی. واللیل اذا یسر, اور رات کون سی رات ہے, 9 اور 10 کے درمیان, یعنی عید کی رات کی قسم کھائی, عید کی رات کی بھی قسم کھائی. پورے سال میں, پورے مہینوں میں, دنوں میں, کسی ہفتے کی, کسی دن کی, کسی مہینے کی, کسی سال کی اتنی قسم نہیں کھائی جتنی اللہ پاک نے 1st 10 days آف ذوالحجہ اور اس میں آنے والے 9 اور 10 دن کی زیادہ تر قسم اللہ پاک نے کھائی ہے, تاکہ لوگوں کے دلوں میں اللہ کو قسم کھانے کی کیا ضرورت ہے, اس کی بات اگر بیان کر دی تو ہو گئی, لیکن قسم میرے اور آپ کے لیے کھاتے ہیں اللہ پاک تاکہ تمہارے دلوں میں ان دنوں کی ویلیو ہو, ان دنوں کی قدر ہو. تم ان دنوں میں اپنے دنوں کو نارمل ڈیز کی طرح شمار نہ کرو, ان دنوں کی عبادت بہت بڑی عبادت ہے. ان دنوں میں, ان دنوں کی قسم کیوں کھائی ہے, اس لیے کہ اس میں 2 سب سے بڑے اعمال ہیں, نماز تو ہے ہی, روزہ تو ہے ہی عرفہ کا, صدقہ تو ہے ہی, لیکن 2 بڑے اعمال ہیں جو سال میں کبھی ادا نہیں کیے جاتے, اور وہ صرف اور صرف قربانی ہے اور حج ہے. حج ایک ایسا عمل ہے, بندہ جب عرفات میں جاتا ہے, حج کے دن اللہ ہم سب کو لے جائیں, بار بار لے جائیں, حج کے ایام میں جب بندہ جب عرفات میں جاتا ہے تو عرفات میں, عرفہ کے دن, یعنی 9 ذوالحجہ کو اللہ تبارک و تعالی فرشتوں کے سامنے فخر کرتا ہے. فخر کرتا ہے کیوں؟ اس لیے کہ یہ اللہ فرشتوں سے کہتے, انظروا یا عبادی یا ملائکتی, انظروا الی عبادی, اے فرشتوں میرے بندوں کو دیکھو کہاں کہاں سے لوگ آئے ہیں. آج عرفہ کا ایک دین ان کے لیے عبادت کا 1,00,000 دین کے برابر عبادت کا ہوگا, اور گواہ رہو میں نے آج کتنے معاف کیے. حدیث میں آتا ہے دنیا میں جتنے بارش کے قطرے گرتے ہیں, دنیا میں جتنے درختوں کے پتے ہیں, دنیا میں جتنے ذرے ہیں, ذرے کے معنی چھوٹی چھوٹی سینڈ ہے, کنکرز ہیں, اور دنیا میں جتنے ایام جب سے دنیا نے پیدا کیا, ان ایام سے بھی زیادہ گناہ لے کر تم آج کے دن میرے سامنے آؤ گے عرفہ کے دن, تو میں تمہاری مغفرت کر دوں گا. یہی وہ دین ہے جس میں نبی اکرم صلی اللہ علیہ وسلم نے ظہر اور عصر کو ایک ساتھ پڑھ کر پھر اپنی اونٹنی پر بیٹھ کر 5-6 گھنٹے مسلسل دعا فرمائی, تھوڑا سا دودھ پیا ورنہ 5-6 گھنٹے مسلسل امت کے لیے دعا فرمائی. ان دنوں کی قدر کیوں ہے؟ اس لیے کہ عرفات ہی وہ میدان ہے جس میں عرفہ کے دن, جو ہم 9 ذوالحجہ جس کو کہتے ہیں, عرفہ کے دن اللہ پاک نے آدم علیہ الصلوۃ والسلام کے بدن سے ساری ذریت کو چونٹی کی شکل میں نکالا, چونٹی کی شکل میں نکالا, جو قیامت تک آنے والے انسان جنات ہیں ان تمام کو, انسانوں کو پیدا کر کے ان سے وعدہ لیا, الست بربکم, بتاؤ میں تمہارا رب ہوں یا نہیں. اب ظاہری بات ہے یہ وعدہ لیا تھا اللہ پاک نے عرفہ کے دن میں اور عرفات کے اندر میں, بہت زبردست ہے. فرمایا اے میرے فرشتوں گواہ رہو میں نے ان کی مغفرت کر دی. تو اللہ پاک نے پورے 10 دن کی قسم کھائی ہے, पूरे 10 दिन कसम खाई, और साथ में नौ जिलहिज्जा की कसम खाई। नौ जिलहिज्जा और 10 के दरमियान की रात की कसम खाई और 10 जिलहिज्जा के फजर की नमाज की कसम खाई और 10 जिलहिज्जा के दिन की कसम खाई। अल्लाह हू अकबर, इतनी कसम। इसीलिए सहाबाए किराम जो है 3 अशरे की बड़ी कदर करते थे, हाथ से जाने नहीं देते थे। हम तो जैसे आम दिनों में नॉर्मल हम ईशा की नमाज पढ़कर, 2 सुन्नत पढ़कर, 3 वितर 2 रकात नफल पढ़कर चले जाते हैं, इन दिनों में भी यही काम करते हैं। करना तो ये है कि चलो भाई इन दिनों में हम तहज्जुद के लिए, बहुत शॉर्ट शॉर्ट नाइट है, 3 घंटे 4 घंटे की नाइट है, 3.5 घंटे में फजर के लिए उठना है, बहुत मुश्किल है, तो कम से कम इतना तो हम कर लेते हैं कि फजर की ईशा की नमाज पढ़ने के बाद 2 रकात सुन्नत पढ़कर, 6 रकात नफल, 8 रकात नफल पढ़कर, 8 रकात तहज्जुद पढ़कर, 3 रकात वितर वाजिब पढ़कर घर जाते तो हमें लैलतुल कदर का सवाब मिल जाता। इसलिए कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया पहले 10 दिन है उसके अंदर एक रोजा 1 साल के रोजे के बराबर, और इन दिनों में एक रात में जागना, एक रात की इबादत लैलतुल कदर के बराबर है। लैलतुल कदर 80 महीनों से, 80 साल से ज्यादा सवाब है। सबसे आसान तिर्मिज़ी शरीफ की हदीस है, कम से कम हम ईशा की नमाज फर्ज पढ़ ली, 2 सुन्नत पढ़ ली, 6-8 रकात तहज्जुद की नियत से पढ़ ली, और उसके बाद वितर पढ़कर दुआ करते करते 3रा कलमा पढ़ते हुए हम घर चले जाएं तो हमें लैलतुल कदर का सवाब मिल जाए। हमने मगरिब जमात से पढ़ ली, ईशा जमात से पढ़ ली, तहज्जुद भी पढ़ ली, फजर जमात से पढ़ ले, पूरी रात का सवाब, लैलतुल कदर का सवाब सबसे आसान तरीका है, सबसे आसान। इसीलिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के सहाबा जो है इन 3 अशरों की बड़ी कदर करते थे। मुहर्रम के पहले 10 दिन की कदर करते थे और रमजान की आखिरी 10 दिन की कदर करते थे और जिलहिज्जा के पहले 10 दिन की कदर करते थे कि इन दिनों में इबादत बहुत आला है, और इन तमाम में भी अल्लाह पाक ने कसम खाई है फर्स्ट 10 डेज ऑफ जिलहिज्जा की, इसकी कसम खाई इसलिए कि इसमें बहुत सवाब, बहुत सवाब। और उसी में अरफा का दिन आ रहा है और वो ट्यूसडे है, नेक्स्ट ट्यूसडे अरफा का दिन है, उस दिन हम रोजा रख ले तो 1 साल पिछले कफर सनत अल्लती अलमाजिया व सनत अल्लती कब बाद हो, 1 साल पिछले 1 साल अगले, यानी आने वाले साल और पिछले 2 साल के गुना अल्लाह माफ कर देता है। अगर अल्लाह पाक ने माल दिया है, अल्लाह पाक ने अगर माल दिया है तो अगर 30 आदमी को कहा भाई तुमने रोजा रखा है चलो इफ्तारी मेरी तरफ से होगी, हदीस में आता है अगर कोई आदमी किसी को इफ्तारी करा दे तो उसके रोजे के बराबर इसको भी सवाब मिल जाएगा। तो 30 आदमी को अगर इफ्तारी करा दे तो 2 साल के बराबर कितने 60 ईयर्स के गुनाह माफ हो जाएंगे। आदमी की 7 साल की उम्र नहीं होती, एक ही दिन में 7 साल के गुनाह माफ करवा सकता है। 30 आदमी को इफ्तारी करवा दिया, सुभान अल्लाह, रोजेदारों की इफ्तारी करवा दी, 7 साल के गुनाह तो अल्लाह ऐसे ही माफ कर देता है। काश के इंसान इसकी कदर करता। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया अफजल अय्याम दुनिया अय्यामुल अश्र, दुनिया में सबसे अफजल दीन अगर अल्लाह के नजदीक कोई है तो फर्स्ट 10 डेज ऑफ जिलहिज्जा है। इतनी ज्यादा फजीलत क्यों है? अभी मैंने आपके सामने यहां आयत करीमा पढ़ी, इन इद्दत अश्शुहूर इंदल्लाह 12 शहरन फी किताबिल्लाह यौम खलक अस्समावाती वल अर्द मिनहा अरबातुल हुरुम ज़ालिकद दीनुल क़य्यिम। अल्लाह पाक ने जब से दुनिया बनाई है तब से अल्लाह ने 12 महीने भी बनाए हैं, मुहर्रम, सफर, रबीउल अव्वल, रबीउल आखर, جماد الاول جماد الاخر رجب شعبان رمضان شوال ذی قعدہ ذی الحجہ بارہ مہینے اللہ نے بنائے منہا اربعۃ الحرم ان بارہ مہینوں میں اللہ پاک نے بہت بڑے مہینے چار بنائے ہیں محرم رجب اور ذی قعدہ اور ذی الحجہ اس میں سے ایک ذی الحجہ ہے اللہ پاک نے ہی قرآن کریم میں اس مہینے کے بارے میں اس کی حرمت بیان کی ہے اس زمانے میں کافر بھی مکہ کے مشرکین بھی ان چار مہینے میں لڑتے رہی تھے ان کے یہاں ان چار مہینوں کی بڑی قدر ہوا کرتی تھی ہاں گناہ نہیں کرتی تھی چار مہینہ بڑا ادب کرتی تھی اس لیے جہاں اللہ کے یہاں ان دینوں کی اتنے ویلیو ہے ثواب کے حساب سے ایک سال کے برابر روزے کا ثواب لیلۃ القدر کے برابر رات میں عبادت کا ثواب وہاں گناہ کا بھی بہت زیادہ خطرناک گناہ بھی اس کا لکھا جائے گا جو آدمی گناہ کرتا ہے اپنے آپ کو گناہ سے بچاتا نہیں تو اس کا عذاب بھی بڑا خطرناک ہے کبھی عذاب بڑھ جاتا ہے جگہ کے حساب سے اور کبھی عذاب بڑھ جاتا ہے مہینے کے حساب سے اور کبھی عذاب گناہ کا بڑھ جاتا ہے دین کے حساب سے جیسے ایک آدمی یہاں گناہ کرے اور وہی گناہ اگر حرم میں کرے تو ظاہری بات ہے یہاں ایک گناہ کا ایک گناہ کے برابر وہاں ایک لاکھ کے برابر ایک گناہ ایک لاکھ گناہ کے برابر رمضان کے علاوہ اور مہینے میں گناہ ایک گناہ رمضان میں گناہ کا عذاب اور زیادہ ہے اسی طرح دین کے حساب سے بھی ان دس دنوں میں گناہ اس کا عذاب بھی بڑھ جاتا ہے اس لیے اپنے آپ کو گناہوں سے بچانا چاہیے تو ان دنوں کی ایک وجہ تو یہ ہے کہ خود اللہ پاک نے قرآن کریم میں ان مہینے کی تعریف کی ہے اس لیے اس مہینے کے بھی اتنی زیادہ خصوصاً دوسری وجہ نبی اکرم صلی اللہ علیہ وسلم نے قسم کھائی ہے ان دس دنوں کی اس لیے ان دنوں کا ثواب اور زیادہ ہو گیا نمبر تین قرآن کریم میں اللہ نے ان دس دنوں میں خوب اللہ کا ذکر کرنے کا حکم دیا قرآن کریم میں ہے وَيَذْكُرُ اسْمَ اللَّهِ فِي اَيَّامٍ مَعْلُومَاتٍ ایام معلومات وہ معلوم جو تمہیں پتا ہے ان ایام کے بارے میں عبداللہ بن عباس جو تفسیروں میں سب سے بڑے مفسر ہیں وہ فرماتے ہیں اس سے مراد اللہ مجھے اور آپ کو یوں کہہ رہا ہے ان دس دنوں میں تم خوب اللہ کا ذکر کرو وَيَذْكُرُ اسْمَ اللَّهِ فِي اَيَّامٍ مَعْلُومَاتٍ ہاں اسی لیے ابن عباس اور صحابہ کرام اور تابعین کے جماعت کہتی ہے اس سے دس دین ہیں ذی الحجہ کے اس کے اندر میں کثرت سے ذکر کرنا ہے آگے ان دینوں کی قدر اس لیے بھی ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے خود ان دینوں کے بارے میں فضیلت بیان کی بخاری شریف میں ہے کون سی حدیث ہے عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم ما من ایام العمل الصالح فیہا احب الى اللہ من هذه الایام ابو داؤد شریف کی حدیث ہے یہ ما من ایام العمل الصالح فیہا احب الى اللہ اللہ کے نزدیک سب سے زیادہ محبوب اگر کسی نیک اعمال ہے تو وہ فرسٹ 10 days آف ذی الحجہ کے ہیں سب سے زیادہ محبوب ایک حدیث میں ہے احب اللہ یہاں پر ما من ایام العمل الصالح احب اللہ اور ایک حدیث میں ہے ازکا من عند اللہ اللہ کے نزدیک سب سے زیادہ پاکیزہ دیز ما من ایام الصالح الازکا کون سے سب سے زیادہ پاکیزہ عبادت کے اعتبار سے اگر کوئی دین ہے تو کون سے دین ہے یہ دین ہے اور ایک حدیث میں ہے افضل ایام سب سے زیادہ افضل تو ایک روایت میں احب اللہ اللہ کے نزدیک سب سے محبوب اگر کوئی دین ہے تو 10 دین ہے اللہ کے نزدیک سب سے پاکیزہ تو وہ 10 دین ہے اللہ کے نزدیک سب سے افضل تو یہ 10 دین ہے इसमें कहा, साहबे किराम ने पूछा, चलो अफजल, अफजल नहीं बराबर तो कोई दिन होगा इन दिनों के बराबर, सवाब में बराबर, एक तो है भाई अफजल है चलो, ये दूसरा नीचे है, लेकिन शायद बराबर तो कोई दिन होगा। फरमाया वला मिसलहुन्ना, उसके बराबर भी कोई दिन नहीं, 10 दिन के बराबर भी कोई नहीं, इल्ला रजुलन खर्ज फी सबीलिल्लाह मिन मालिहि व नफ्सिहि। हाँ, अगर कोई आदमी, और एक रिवायत में है साहबे किराम ने पूछा, जिहाद से भी अफजल एक आदमी अल्लाह के रास्ते में जाए लड़ने के लिए, उस जमाने में जान माल लेकर, इसको पता है शहीद हो जाएगा, जाए उससे भी अफजल? फरमाया उससे भी अफजल है, इन 10 दिन की इबादत उससे भी अफजल है, अल्लाह के रास्ते में लड़ने के लिए जाए उससे भी अफजल। फरमाया इल्ला रजुलुन खरजा बेनफ्सिही व माले, हाँ एक आदमी अल्लाह के रास्ते में निकला गया वापस नहीं आया, अगर वापस आया उससे अफजल ये 10 दिन है, लेकिन वापस नहीं आया, उसका जान भी चली गई और शहीद हो गया, उसका माल भी चला गया, तब तो वो आदमी अफजल है। लेकिन फरमाया आगे कि फलम यरजع من ذلك بشيء, अगर उसमें से कोई चीज नहीं आई तो फिर ये तो अफजल है। इससे मालूम होता है कि ये जो जो 10 दिन है, खुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इन दिनों की फजीलत बयान की है कि इन दिनों में सबसे अफजल अगर कोई याम है तो वो कौन से हैं, पहले 10 दिन हैं। आगे बयान किया, ये दिन इसलिए भी अफजल है कि इसमें 9 जिलहिज्जा को रोजा रखा जाता है, अरफा का दिन है, नेक्स्ट ट्यूजडे, उसमें रोजा रखा जाएगा और उसका सवाब 2 साल के बराबर है। और अल्लाह ताला इन दिनों में हजारों लाखों करोड़ों की मगफिरत कर देता है, अरफा के दिन हजारों लाखों करोड़ों मिलियनों बिलियनों ट्रिलियनों की मगफिरत कर देता है। कि दुनिया में जर्रे देखो कितने होते हैं, दुनिया में पट्टे, उससे भी ज्यादा लोगों की मगफिरत हो जाती है। ये दिन इसलिए भी अफजल है, अल्लाहु अकबर, के इन दिनों में बहुत सारी इबादत में सबसे अफजल इबादत है वो कुर्बानी और हज है। अल्लाह हमें बार बार ले जाए, हाजी वहां जो इबादत करे, दुआएं करे, अल्लाह उनकी दुआओं में हमें भी शामिल फरमा ले। ये दिन इसलिए भी अफजल है कि मूसा अलैहि सलाम को अल्लाह ने कहा था, ए मूसा अगर तुम्हें तौरात चाहिए तो मेरे पास तूर पहाड़ पर आ जाओ और वहां एहतिकाफ करो। एहतिकाफ किया उन्होंने, कुरान में इसका जिक्र है, ववअदना मूसा 30 लैलतन वअतममनाहा बिअश्रिन फतम मीकातु रब्बी 40 लैला। मूसा अलैहि सलाम ने वहां 30 दिन तक मुसलसल रोजे रखे, अल्लाह ने कहा मैं तौरात दूंगा तुम्हारे दिन खत्म हो जाएंगे, आसमान से बड़ी किताब दूंगा, 30 दिन रोजे रखो। हाँ, पाक किया, दिलों को पाक किया, पाक तो होता ही अंबिया अलैहि सलाम के, लेकिन रोजा रखवा कर अल्लाह के और करीब करके इबादत करवा कर, जैसे नबी सल्लल्लाहु अलैहि वसल्लम नाजिल हुआ था कुरान करीब, उससे पहले गार हिरा में जा करके आप एहतिकाफ करते थे, वहां अल्लाह का जिक्र करते थे, कई कई दिन तक, कई कई दिन तक खाना ले जाते थे, वहीं बैठकर इबादत करते थे अकेले, तो दिल साफ होता है, तो अल्लाह के नूर तजल्ली उतरती है। ये चीज है खास, इन दिनों में हमें इस तरीके से इबादत करनी है। तो मूसा अलैहि सलाम ने 30 दिन पूरे कर लिए, और 30 दिन के बाद बाज रिवायत में है कि आपने मिसवाक कर लिया, तो अल्लाह पाक ने कहा 10 दिन और पूरे करो, 10 दिन 40 लैला 40 रात पूरी करो, तो 10 दिन और रोजे रखे, 40 दिन एहतिकाफ किया। अब मुफस्सिरीन फरमाते हैं वो कौन से दिन थे जो 10 दिन और बढ़ाए, फरमाया जी कादा का पूरे 30 दिन, और ये जिलहिज्जा के पहले 10 दिन है, पूरे 40 दिन। मालूम होता है ये दिन बहुत अफजल है हजरत मूसा अलैहि सलातो सलाम से, अल्लाह पाक ने इन 10 दिनों में भी इबादत करवाई है। और इन 10 दिनों की फजीलत मैं आज आपको बता रहा हूं कि इन दिनों की फजीलत क्यों है, 9वीं वजह यह है, नंबर 9, अल्लाह पाक ने इस दिन में यानी इन 10 दिनों में
اللہ پاک نے 90 ذی الحجہ کو اپنے دین کو مکمل کر دیا اور قرآن کریم اتار دیا. اب اس کے بعد کوئی دین نہیں، کوئی نیا مسئلہ کچھ نہیں. فرمایا الیوم اکملت لکم دینکم، آج میں نے عرفہ کے دین، آج میں نے عرفہ کے دین تمہارے دین کو، دین اسلام کو مکمل کر دیا. واتممت علیکم نعمتی، اور وہ اسلام کی نعمت میں نے تم پر مکمل کر دی. ہاں یہ وہ عرفہ کا دین تھا، یہی 10 دنوں میں سے ہے. اس لیے، اور ایک وجہ میں نے پہلے بیان کی کہ عرفات کے میدان میں انہی 10 دن میں اللہ پاک نے حضرت مجھ سے اور آپ سے اور عورتوں سے مردوں سے زندہ کر کے جو وعدہ لیا تھا، الستو بربکم، بتاؤ میں تمہارا رب ہوں یا نہیں، وہ انہی 10 دنوں کے اندر ہے. آئی بات سمجھ کے اندر؟ اس لیے ہمیں ان 10 دنوں میں کیا کرنا ہے بھائی؟ سونا ہے، بہت زیادہ آرام کرنا ہے، بہت زیادہ مزے کرنے، پکوڑے پکانے ہیں، کھانا ہے بریانی وغیرہ، تاکہ ہمارے دن اچھی طرح جاوے. نہیں نہیں، کیا معلوم یہ 10 دن دوبارہ ملیں گے کہ نہیں. صحیح کہہ رہا. اس لیے آسان عمل بتاتا ہوں. نبی اکرم صلی اللہ علیہ وسلم بیان فرمایا، سب سے پہلے تو ہمیں کرنا چاہیے، آج تو تیسری چوتھی رات ہو جائے گی، غالباً 3 دن تو پورے ہی ہو جائیں گے، تو اب تو چوتھی رات ہوئے گی. ہونا تو چاہیے تھا کہ سب سے پہلے جی جب چاند دیکھے تو دعا پڑھنی تھی، دعا پڑھنی تھی، چاند کی دعا پڑھ لیتے. اذا رأیتم الہلال، جب تم چاند کو دیکھو تو دعا پڑھو. ہاں، تاکہ کیا ہو، ان دنوں کے اندر میں اللہ پاک کی پورا مہینہ ہمارے لیے اچھا بنا دے، بہتر بنا دے، بہتر بنا دے. ہاں، ایمان اور امن کی دعا ہے اس میں، چاند کی دعا میں. وَالسَّلَامَتِ وَالْإِسْلَامِ کی دعا ہے، اے اللہ ایمان پر باقی رکھنا، اسلام پر باقی رکھنا. اور شیطان سے بچنے کی دعا. اور ایک لفظ حدیث کے، غیر ضالین ولا مضلین، چاند کی دعا ہو، اے اللہ میں کسی کو گمراہ نہ کروں اور اس مہینے میں نہ مجھے کوئی گمراہ کر دے. ربی و ربک اللہ، جو میرا بھی رب ہے تمہارا بھی رب ہے. تو اگر چاند کی دعا نہیں پڑھی تو اس کو پڑھ لینا چاہیے، ایک وقت یہ ہو گئی. نمبر دو، صحابہ کرام، دیکھو قرآن کریم میں ایک جگہ وذکر اللہ فی ایام معدودات، اور دوسری جگہ وذکر اسم اللہ فی ایام معلومات، دو آیت. وذکر اسم اللہ فی ایام معدودات کا معنی ہے 9 ذی الحجہ کی فجر سے لے کر 13 ذی الحجہ کی عصر تک ہر فرض نماز کے بعد تکبیر تشریق پڑھنی ہے. اللہ اکبر اللہ اکبر، لا الہ الا اللہ واللہ اکبر، اللہ اکبر وللہ الحمد، اللہ اکبر اللہ اکبر، لا الہ الا اللہ واللہ اکبر، اللہ اکبر وللہ الحمد، واذکر اسم اللہ فی ایام معدودات. 9 ذی الحجہ عرفہ کے دین کی فجر کی نماز سے لے کر 13 ذی الحجہ کی عصر تک ہر فرض نماز کے بعد، ہر مرد کے لیے، ہر عورت کے لیے، ہر مرد کے لیے، ہر عورت کے لیے، کیا ہے بھائی بتاؤ کیا ہے؟ واجب یہ دعا پڑھنا. اور یہ دعا اللہ پاک نے مجھے اور آپ کو دی ہے، یہ ایک فرشتہ اور 2 نبیوں کی دعا ہے. جبرائیل علیہ السلام آئے تھے نا دمبا لے کر اسماعیل علیہ السلام کو، جب ان کے والد ابراہیم علیہ السلام ذبح کر رہے تھے، وہ دمبا لے کر آئے تو انہوں نے سب سے پہلے کہا اللہ اکبر اللہ اکبر،
جبریل السلام نے پہلے کہا اللہ اکبر اللہ اکبر. جبریل السلام کے بعد ابراہیم علیہ السلام فرمایا لا الہ الا اللہ اللہ اکبر. اسماعیل علیہ السلام نے کہا اللہ اکبر وللہ الحمد. ان تمام کو ملا کر اللہ پاک نے مجھے اور آپ کو دے دیا. یہ تو واجب ہے, یہ تو واجب ہے ہر مردوں کے لیے بھی عورتوں کے لیے بھی. اس لیے اپنے نماز کی جگہ میں دیوار کے اوپر یہ دعا لکھ کر رکھ دے تاکہ نماز کے بعد وہ دعا پڑھنا تم پر تم کو یاد آ جائے. اگر جان بوجھ کر نہیں پڑھیں گے تو گناہ ہوگا. ہاں یہ واجب ہے ہر فرض نماز کے بعد مردوں کو زور سے ایک ساتھ عورتیں اپنے گھر میں اس دعا کو ایک بار پڑھیں اللہ اکبر اللہ اکبر لا الہ الا اللہ اللہ اکبر اللہ اکبر وللہ الحمد. یہ تو وَذْكُرُ اسْمَ اللَّهِ فِي اَيَّامٍ مَعْلُودَاتٍ. اور دوسری آیت ہے وَذْكُرُ اسْمَ اللَّهِ فِي اَيَّامٍ مَعْلُومَاتٍ. ایام معلومات میں اللہ کا ذکر کرو. عبداللہ بن عباس فرماتے ہیں اس سے مراد پہلے 10 دن ہیں, اس میں بھی یہ کلمہ کثرت سے پڑھو. ابو ہریرہ, عبداللہ بن عمر, وہ تو چلتے پھرتے بازار میں ہر جگہ چلتے پھرتے یہ کلمہ زور سے پڑھتے تھے اللہ اکبر اللہ اکبر. فرض ذی‌الحجہ سے لے کر 10 ذی‌الحجہ تک چلتے پھرتے صبح شام مارننگ ایوننگ اور اٹھتے بیٹھتے ہر وقت اللہ اکبر اللہ اکبر لا الہ الا اللہ اللہ اکبر وللہ الحمد مستحب ہے, سنت مستحب, صحابہ کرتے تھے. تو اس کی تمہیں کثرت کرنی چاہیے. کتنے ہزاروں لوگ جا کر پوچھو کسی کو یہ پتا نہیں ہے, کوئی پڑھتا ہی نہیں, بس وہی 5 دن میں پڑھتا ہے, وہی 5 دن ہے اسی میں پڑھتا ہے. وہ تو واجب ہے لیکن اللہ کو سب سے زیادہ محبوب ذکر اللہ کو پسند ہے تو وہ ان دنوں کا ہے, اور ان دنوں میں سب سے افضل ذکر سبحان اللہ الحمدللہ لا الہ الا اللہ اللہ اکبر لا حول ولا قوت الا باللہ اللہ اکبر اللہ اکبر لا الہ الا اللہ اللہ اکبر اللہ اکبر وللہ الحمد. حدیث میں آتا ہے ما احل محلا قط الا بشرا ولا کبر مکبرا قط الا بشرا. جب بندہ لا الہ الا اللہ پڑھتا ہے اس کو بشارت دے دی جاتی ہے, جب بندہ اللہ اکبر پڑھتا ہے اس کو بشارت دی جاتی ہے. صحابہ نے فرمایا بشر بالجنہ, جنت کی بشارت. فرمایا نعم, اس کو جنت کی بشارت سنائی جاتی ہے. ان دنوں میں کثرت سے ذکر کر جنت کی بشارت ملے گی. اور ذکروں میں بھی میں نے کہا چلتے پھرتے اٹھتے بیٹھتے, اگر چلو پورا دن نہیں کر سکتے تو ہر فرض نماز کے بعد ان دنوں میں سب سے آسان کیا ہے, سنت سے پہلے یا سنت کے بعد. بھاگو نہیں, مرد بھی عورتیں بھی, جلدی جلدی نہیں. فرض نماز پڑھ لی, سنت پڑھ لی, نفر پڑھ لی تو نفل کے بعد یا فرض نماز کے فوراً بعد, اگر سنت کے بعد بھول جائیں تو بیٹھ کر کے 100 بار سبحان اللہ سبحان اللہ سبحان اللہ سبحان اللہ سبحان اللہ, 100 بار الحمدللہ 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 الحمدللہ, 100 بار اللہ اکبر اللہ اکبر اللہ اکبر. اتنا تو پڑھ سکتا ہے آرام سے, کیا ملے گا اس کو, ثواب کیا ملے گا ہر فرض نماز کے بعد. فرمایا اگر کوئی بندہ اور بندی, نبی اکرم صلی اللہ علیہ وسلم فرمایا 100 بار سبحان اللہ پڑھے, سبحان اللہ 100 بار پڑھے تو 100 غلام آزاد کرنے کا ثواب ہے. کتنے بھائی؟ 100 غلام آزاد کرنے کا ثواب. ایک غلام اس زمانے میں کوئی آزاد کرتا تھا تو اس پر جہنم حرام ہے. جہنم کیا ہے؟ حرام. بہت ضروری. اور اگر آگے الحمدللہ 100 بار پڑھ لیا, 100 بار الحمدللہ الحمدللہ, لگتا کیا ٹائم ہے, 3 منٹ لگے گی ہر فرض نماز کے بعد الحمدللہ الحمدللہ, کیا ثواب ہے پتا ہے؟ فرمایا 100 گھوڑے سامان کے ساتھ اللہ کے راستے میں دینے کا ثواب ہے. اللہ کے راستے جہاد میں 100 گھوڑے دینے کا ثواب ہے. ایک گھوڑا کوئی خرید نہیں سکتا, 100 گھوڑے. اور اللہ اکبر 100 بار پڑھ لے, 100 اونٹ قربانی کرنے کا ثواب ہے. ایک اونٹ کے 2000 پاؤنڈ ہے آج,
अगर 100 कर लिए तो कितने हजार पाउंड हो जाएंगे। हर फर्ज नमाज के बाद 100 की कुर्बानी का सवाब ले ले, नफल कुर्बानी। फर्ज तो करनी ही करनी है, फर्ज कुर्बानी तो करनी ही करनी है। बहुत सारे मसाइल लोगों को पता नहीं, इंशाल्लाह बयान करूंगा मैं जुमा में या फिर ईद की रात, ईद के दिन सुबह। उसमें एक मसला ये भी है, अगर शब्बीर भाई आपने कहा कि मेरे घर में 7 आदमी है, मैं मेरी बीवी, मसला सुनो बहुत जरूरी है, मैं मेरी बीवी मेरी बेटी मेरा बेटा सब मिलाकर 7 आदमी की मैंने बड़ी कुर्बानी करवाई है। याद रखो जो जिंदा है उनकी बात कर रहा हूं, मुर्दे के लिए तो फिर नियत ही काफी है, मुर्दे की जरूरी नहीं है, लेकिन जिंदा जिसके बारे में ये कुर्बानी दी गई है, हर हर एक को अपनी अपनी कुर्बानी की नियत करना जरूरी है, वरना कुर्बानी नहीं होगी। ऐसा नहीं शब्बीर भाई यूं कह दे बस मैं और मेरे बच्चों की तरफ से कुर्बानी, नहीं, जिस पर कुर्बानी वाजिब है और उसका शेयर उसमें है, 120 पाउंड दे दिया भाई ले लो दाऊद भाई की तरफ से कुर्बानी, लेकिन 7 आदमी की, उन 7 में से दूसरे 6 ने तो नियत की नहीं, सिर्फ इन्होंने की है, सबकी नहीं चलेगी, हर एक को अपनी अपनी नियत करना जरूरी, वरना किसी की कुर्बानी अदा नहीं होगी। और भी बहुत सारे मसाइल है, वक्त नहीं इंशाल्लाह फिर बयान करेंगे, जो बहुत जरूरी है हम लोग समझते नहीं है। हाँ तो आप माएं और बहनें, आपने अगर 7 वाले, हाँ अगर किसी, हम क्या करते हैं आमतौर पर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए कुर्बानी, चलो उसका तो ठीक है नियत हम कर ले काफी है, हम कर ले काफी है, भाई माँ बाप की तरफ से एक दे दी, चलो उसकी भी हम नियत कर ले काफी है, लेकिन जो जिंदा लोग हैं मेरे घर में जिन पर कुर्बानी वाजिब है, मैं छोटे बच्चों की बात नहीं कर रहा हूं, जिन पर कुर्बानी वाजिब है वो भी बाप के साथ शेयर हुए हैं, उनका भी हिस्सा है, तो उन लोगों को भी अपनी नियत करना जरूरी है कि अगर एक आदमी यूं कहे ये मेरी और मेरे बच्चों की तरफ से कुर्बानी अदा नहीं होगी, हर एक को जिसका जिसका उसमें हिस्सा है हर एक को नियत करना जरूरी है, वरना कुर्बानी नहीं होगी। हाँ हम लोग यही करते हैं ना, दे दिए 120 पाउंड हो गए भाई मेरी और मेरे 7 लोगों की तरफ से, दूसरे लोगों ने तो नियत की नहीं, उनको भी मेरी बेटी को भी नियत करनी है कि मेरे शौहर ने जो हिस्सा दिया वो मेरी भी कुर्बानी है, या अल्लाह कबूल कर, बेटी बेटा जितने भी जिस पर कुर्बानी वाजिब है उनको भी नियत करना जरूरी है। दूसरा एक मसला बहुत जरूरी है, चलो यार वक्त हो गया, वो भी चलो कह देता हूं, वो क्या है कि जब जबा करे तो उस वक्त नॉन मुस्लिम भी पकड़ते हैं ना, पकड़ने न दे, जबा करते वक्त पकड़ने के लिए सारे मुसलमान हो। हाँ जबा कर लिया उसके बाद वो पकड़ कर इधर उधर करे तो प्रॉब्लम नहीं है, लेकिन जबा करते वक्त जैसे कहते हैं ना मैयत की रूह निकलती है ना, उस वक्त वहां कोई काफिर ना हो, सारे मुसलमान हो। वो मेरी बात नहीं समझते, ये तुम्हारा जानवर है, ये तुम्हारी जगह है। सपोज तू मुझे जबा करना था इब्राहिम अलैहिस्सलाम बेटे का, लेकिन अल्लाह पाक ने उसकी जगह जानवर दिया है, तो गया मैं अपने आप को जबा कर रहा हूं, मेरी तरफ से है ये मेरी जान की कुर्बानी, मेरे बेटे की जान की कुर्बानी है, तो उस वक्त सब मुसलमान पकड़े उसको और मुसलमान ही जबा करे, उसके बाद फिर अगर जबा हो जाने के बाद सारे दूसरे नॉन मुस्लिम भी पकड़ने लगे तो कोई हर्ज नहीं है। ये मसला भी किसी को पता नहीं है, वो सारे पकड़ते इधर से पकड़ते काफिर इधर से पकड़ता इधर से काम वाला पकड़ते इधर, वो मुसलमान है नहीं, बात समझ आ रही है ना। तीसरी बात ये, जबा करे तो जो खून निकलता है वो खून नापाक है, वो खून क्या है, वो छुरी से लगता है, तो जबा करने के बाद उस छुरी को साफ कर लो धो लो उसके बाद चमड़ा काटो, वरना नापाक छुरी से आप गोश्त काट रहे हैं। ये मसला भी पता नहीं बोल सको, इसलिए तो खून जो निकल रहा है वो नापाक है, और उस जिसको जाहिरी बात है छुरी पर खून लगा हुआ है उसको धोना पड़ेगा, और धो करके फिर अब चमड़ा निकालो और गोश्त काटो, कोई नहीं करता इसको। ये सारे मसाइल क्या करूं, लोग मुझे पूछते नहीं है, इतना यहां तुम्हारी मस्जिद में है लेकिन लोग आते नहीं, मेरी मैं कितनी अपनी गरज बताऊंगा, لوگوں کو بھی تو چاہیے کہ کچھ قربانی کے مسائل ہو، ہماری قربانی یہاں ہوگی وہاں ہوگی، کیسے کیسے مسائل اتنے ضروری ہیں کہ لوگوں، اب یہ دیکھو قربانی کرواتے ہیں 7 آدمی کی، ایک ہی آدمی نیت کرتا ہے میری طرف سے اور میری فیملی کی طرف سے، وہ گھر والے دوسرے تو نیت کرتے ہی نہیں ہے، تو قربانی نہیں ہوئی، قربانی ہوئی نہیں، پوری قربانی نہیں ہوئی. اگر عقیقہ کی ہے تو، اور یاد رکھو قربانی میں صرف دو ہی نیت ہوتی ہے، قربانی یا عقیقہ. گوشت کھانے کی نیت میں نے 6 آدمی کی تو قربانی ہے، چلو بھائی 5 آدمی ہماری قربانی ہے اور ایک عقیقہ ہے، اور ایک تیسرے نے کہا بھائی میں بھی پیسہ دیتا مجھے بھی تھوڑا گوشت دینا کھانے کے لیے، تو یہ قربانی نہیں ہوگی. ساری قربانی یا تو عقیقہ کی نیت ہو اس میں یا قربانی کی نیت، اس کے علاوہ تیسری کوئی نیت نہیں، ورنہ قربانی ادا نہیں ہوگی. سارے مسائل ہیں، بہت ضروری ہے. اس لیے ذبح کرتے وقت جو خون لگتا ہے وہ خون ناپاک ہے، اسی لیے تو خون نکلوایا جاتا ہے، ناپاک خون. یہ خون ناپاک چھری سے لگا، اس کا دھونا ضروری ہے. اگر دھوئے بغیر تم گوشت، تو گوشت بھی ناپاک ہوگا. یاد رکھو مسائل. اللہ پاک مجھے اور آپ کو ان تمام کاموں کی توفیق عطا فرمائے. یا ارحم الراحمین، یا ذا الجلال والاکرام، اللهم لك الحمد كما انت اهل، وصلی علی سیدنا محمد كما انت اهل، وافعل بنا ما انت اهل، فانك انت اهل التقوى واهل المغفره. اللهم صلی علی سیدنا محمد وعلى آل سیدنا محمد وبارك وسلم. ربنا آتنا في الدنيا حسنه وفي الاخره حسنه وقنا عذاب النار. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم ثبتنا الإيمان وأمتنا على الإيمان واحشرنا يوم القيامة مع المتقين وعن الإيمان. اللهم أحسن عاقبتنا في الأمور كلها وأجرنا من خزي الدنيا وعذاب القبر وعذاب الآخرة. اللهم يا حنان يا منان، اللهم يا حنان يا منان، اللهم يا حنان يا منان. اللهم ہم سب کی گناہوں کو معاف فرما، اللہ ہم پر رحم فرما، اللہ ان مبارک ایام میں ہمیں معاف کر دے، مبارک ایام میں ہمیں معاف کر دے. اے اللہ ہم بڑے گنہگار ہیں، بڑے پاپی ہے، اللہ تجھے ان دنوں کی دعائیں بڑی پسند ہیں، تجھے ان دنوں کی عبادتیں بڑی پسند ہیں. اللہ ہماری اس بیٹھنے اور تیرے نبی کی بات سننے سنانے کی عبادت کو قبول فرما کر ہم سب کی مغفرت فرما دے. اے اللہ ہماری آل و اولاد کی مغفرت فرما، ہمارے ماں باپ کی مغفرت فرما، یا اللہ ہمارے والدین کی مغفرت فرما، ہمارے اساتذہ اور شیوخ کی مغفرت فرما، یا اللہ ہمارے بھائی بہنوں کی مغفرت فرما، ہمارے دوست احباب اور ہم سے محبت رکھنے والے، ہم سے تعلق رکھنے والے، ہم سے اے اللہ نسبت رکھنے والے جتنے بھی جہاں کہیں ہیں پوری دنیا میں، سب کی مغفرت فرما دے. جو زندہ ہے ان کی بھی مغفرت فرما، جو مردہ ہے ان کی بھی مغفرت فرما. اے اللہ اس پورے مجمع کی مغفرت فرما، دور دور سے لوگ آئے ہیں، اللہ سب کا آنا قبول فرما، سب کا بیٹھنا قبول فرما، سب کا سننا قبول فرما. اے اللہ سب کا سمجھنا آسان فرما. اے اللہ جو بات کہی جائے سنی جائے ہم سب کو اخلاص کے ساتھ عمل کی توفیق نصیب فرما. اللہ اپنے فضل کا معاملہ فرما، اپنے کرم کا معاملہ فرما. اللہ ان دنوں میں ہماری عبادتوں کو قبول فرما، ان دنوں میں ہماری عبادتوں کو قبول فرما. جتنے لوگ حج میں گئے ان کا حج قبول فرما. اللہ ان کی دعاؤں میں ہمارا حصہ نصیب فرما. اللہ ان کے لیے حج کرنا آسان فرما. اللہ قربانی کرنے والوں کی قربانی کو قبول فرما. جن جن لوگوں نے قربانی کے پیسے دیے ہیں اللہ سب کی قربانی قبول فرما. جن جن لوگوں نے جہاں جہاں قربانی کے پیسے دیے ہیں اللہ سب کی قربانی قبول فرما. ان قربانی کو ہمارے لیے قیامت کے دن پل صراط پر سواری بنانا. اے اللہ مغفرت کا ذریعہ بنا دینا، رحمت کا ذریعہ بنا دینا. اللہ ہمارے ماں باپ کی مغفرت فرما، جن کے ماں باپ حیات ہیں اے اللہ ان عافیت نصیب فرما، جن کے ماں باپ جا چکے ان کی مغفرت فرما. یا اللہ ہمارے درس کو قبول فرما، ہمارے درس کو قبول فرما، دنیا آخرت میں رحمت مغفرت عفو عافیت کا ذریعہ بنا. وصلی اللہ تعالی علی سیدنا محمد والہ وصحبہ اجمعین برحمتک یا ارحم الراحمین.